नमस्कार। उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेगमा आज पनि हामी लैनसिंह बाङ्देलको उपन्यास मुलुक बाहिरको वाचन लिएर आएका छौं। मौलिक उपन्यास मुलुक बाहिरको वाचन गएको साता हामीले सातौं श्रृङ्खलासम्म सुनेका छौं। अब मुलुक बाहिरको वाचन आज सुरु हुन्छ पृष्ठ 133। गाउँदेखि ओह्रा आइपुगिसकेपछि दलबहादुर सडकमा अस्तिर आयो र डाँडामा पुगेर चारैतिर हेर्न थाल्यो। त्यहाँ निर्जन र चकमन्न थियो। उसले मनमनै त्यो ठूलो कटुसको रुख यहाँ थियो कि वहाँ भन्ने अड्कल गर्यो। कति वर्ष अघि त त्यो ठाउँ जङ्गल जस्तो थियो, त्यहाँ अनेक रुखपात थिए। अहिले ती रुखहरू मानिसले काटिसकेछन्। त्यो ठाउँलाई अहिले अग्ला अग्ला झारपातले छोपेका रहेछन्। आफ्नो घुँडासम्म आउने झारहरू पन्छाएर उसले 18 वर्ष अघि गाडेको समाधि खोज्यो। ठूलो कटुसको रुख मुनि बिचरा रणबहादुर अहिले पृथ्वीको कणसित मिलिसकेको होला। आज त्यो कटुसको रुख पनि नदेख्दा औ त्यसको केही चिन्ह पनि नपाउँदा दलबहादुरलाई साह्रै विस्मात लाग्यो। दलबहादुर त्यहाँ एकछिन उभिरह्यो। उसदेखि 8-10 हात पर उसले कटुसको सानो हाँगो देख्यो। ऊ त्यहाँ गएर झारजङ्गल पन्छाएर हेर्दा भुइँमा ठूलो कटुसको रुखको ठुटो देख्यो। त्यसै ठुटाबाट एउटा सानो हाँगो पलाएर आएको रहेछ। त्यो देखेर उसले समाधि कतापट्टि पर्छ त्यो अनुसार काट्यो। पश्चिमपट्टि शिर पारेर हो पूर्वपट्टि गोडा पारेर सबलाई गाडेको थियो। कटुसको रुखको पूर्वपट्टि झार पन्छाएर उसले खोज्यो। भुइँमा हेऱ्यो, झारले छोपिसकेको भुइँमा समाधिको केही चिन्ह थिएन। त्यसको सट्टा समाधिका रूपमा 2-4 ढुङ्गाहरू राखिएका थिए। समाधि त्यहाँ थियो। कति वर्षको पानीले झरीले त्यो समाधिको माटो समेत बगाएर जमिनको तहसित मिलाइदिइसकेको थियो। दरबहादुरले समाधि वरिपरिका झार जङ्गल उखेल्यो र परिष्कार गर्यो। त्यति गरेपछि उठिङ्ग उभियो, लामो सुस्केर हाल्यो र केही बेर समाधिलाई अनिमेष दृष्टिले हेरिरह्यो। उसको सामुन्ने एउटा साथीको भग्नावशेष समाधि र त्यसका सिरानमा कटुसको रुखको ठुटा थियो। दलबहादुरले सुस्केर हालेर मनै मन भन्यो, मान्छेको जीवन यस्तै रहेछ। ऊ समाधिको ढुङ्गामाथि बस्यो, दुवै घोडा जोडेर त्यहाँ कुइना राख्यो र गालामा हात राखेर अतीत र भविष्यको कल्पनामा डुब्यो। रणबहादुरको शरीर यो समाधि मुनि अहिले माटो भइसकेको औ यो कटुसको रुख पनि मानिसले ढालेर नाश पारेछन्। विधिको कस्तो विधान! जुन मान्छेले आफूलाई परदेशबाट बचाएर ल्यायो ऊ चाहिँ आज पृथ्वीका गर्भमा माटो भइसकेको छ। ऊ परदेशमा त्यसवखत मर्न लागेको थियो। उसले आफूलाई परदेशबाट बचाएर नल्याएको भए सम्भवतः ऊ आफै पनि अहिले पन्जाबको माटोसित मिसिसकेको हुन्थ्यो। तर संसारमा आफू चाहिँ अझै जीवित र साथी चाहिँ माटो भइसकेको कुरा विचार गर्दा उसलाई आश्चर्य पनि लाग्यो औ मनमनमा दुःख पनि लाग्यो। आज जीवनका यस्तै कति रहस्यमय कुराहरू विचार गर्दै ऊ धेरै बेर एक्लै त्यहाँ बसिरह्यो। डाँडामा घाम पनि डुबिसके। साँझ पर्न आँट्दा ऊ उठेर चारैतिर हेऱ्यो। त्यहाँतिर सुनसान र चकमन्न भइसकेको रहेछ। बेलुकी साँझतिर फटेङ्ग्रो पनि गराउन थाल्यो। हिउँदको चिसो बतास बहन थाल्यो। हावाले हल्लाएका घाँसपात बाहेक चारैतिर त्यहाँ निर्जीव नीरव र चकमन्न भइसकेको थियो। आज दलबहादुर घरको चिन्ता छोडेर यो ठाउँमा आयो। एक्लै साँझसम्म बसिरह्यो। कति वर्ष अघि मरिसकेको साथीको समाधि निरीक्षण गर्यो केवल साथीको मायाले। आज उसको मन चारै गम्भीर र उदास थियो। आजको यो साँझ, आजको निर्जनता, आजको यो उदासमय वातावरणले उसको हृदय भारी भयो। अन्धकार बढ्दै गयो। आफ्नो बिरानो नचिनिने भइसकेको थियो। साँझको चिसो हावाको आघातले उसलाई उत्कट जाडो जाडो लाग्यो। वरिपरि घर रुखपात देखिन छाडे। पश्चिम पहाड कालो देखिन्थ्यो। त्यसको माथि आकाशमा केवल घुर्मैलो सुन्तले रङ अलिअलि धसे जस्तो देखिन्थ्यो। अरू प्रान्तमा पहाड र बस्तीतिर कृषकले बालेका आगो जुनकरीको उज्यालो जस्ता देखिन्थे अनि आफ्नो देब्रेपट्टि केही टाढामा घुम स्टेसनमा पनि यत्रतत्र बिजुली बलिसकेछन्। दलबहादुर सडकमा झरेर बिस्तार बिस्तार आफ्नो घरतिर हिँड्यो। आफ्नो घरमुनतिर आइपुगेपछि गाईमाथि बाँ बाँ गरेर कराएको सुन्यो। लौ आज म बेलुकी घरमा नभएको कसैले गाईलाई कुँडो घाँस हेरिन सक्यारे र माउ गाई यसरी कराउन थाली भनेर उसले मनै मन भन्यो। उसलाई झर्को पनि लाग्यो। घर आइपुगेपछि ऊ आफ्नो घर संसारको चिन्तामा फेरि डुब्यो। समय बित्दै गयो। अब रूपा पनि बिस्तार बिस्तार तरुणी हुन लागि। जति जति त्यो बढ्दै गई प्रकृतिले त्यसलाई रूपगुण पनि खनाउँदै गयो। बाल्य चञ्चलता हराउँदै गयो। अब त्यसका स्वभावमा सङ्कोच र गम्भीरता आए। त्यसका काला काला सुन्दर आँखा, बाक्ला आँखी भौँ, राता राता ओठ तथा लामो पिठ्यौँसम्म पुग्ने केश राशि थिए। त्यसका सुकोमल शरीर भर्खर फक्रन थालेको थुङ्गा जस्तो देखिन्थ्यो। त्यसको ओठमा बाल सुलभ हाँसो थियो औ त्यसका आँखामा थियो पवित्र प्रेम। अब घरको कामधन्दा सबै रूपाले नै हेर्छे, आमाको सेवा गर्छे, दलबहादुर तथा उसकी स्वास्नीलाई आदर गर्छे, शुश्रूषा गर्छे। दलबहादुरका नानीहरूलाई आफ्नै भाइ बहिनी जस्तै हेर्छे। आफू पनि स्कुल जान्छे तथा ती नानीहरूलाई पनि आफूसितै स्कुल लान्छे। त्यसैका शासनमा दलबहादुरका छोरी छोरा बढ्न लागे। दलबहादुरले पनि रूपालाई आफ्नै छोरी जस्तै गर्थ्यो, साह्रै माया पनि गर्थ्यो। उसले छिमेकलाई भन्थ्यो, यो घरमा रूपा छैन भने त घरको बत्ती पनि बल्ने होइन, यो घरमा लक्ष्मीले पनि बास गर्ने छैन। वर्षा आयो। वर्षा लागेपछि फेरि डम्मा कुहिरो र बादल लागेर बाहिर संसार छोप्यो। हुस्सु लागेर घुम पहाडका घर, रुखपात, डाँडा काँडा केही नदेखिने भए। कति दिनसम्म सिमसिमे पानी परिरह्यो। गाउँघर हिलो र मैलोले विरक्त लाग्दो देखियो। कतै हिलोले कतै पानीले सडकहरू परिपूर्ण भए। वर्षाको पानीले चारैतिर प्रकृति हरियो भएर आयो। कसै कसैको कोठेबारीतिर मकै पनि लहलहाउँदो भएर आयो। केही दिनपछि फेरि आकाशको बादल फाट्यो। आकाशको रङ अझ गहिरो निलो भयो। विस्तृत निलो आकाशमा बादलका टुक्राहरू सेत रुवा जस्ता देखिन्थे। रमाइलो घाम लाग्न थाल्यो। तर श्रावण मास लागेको केही दिनपछि वर्षा आरम्भ भयो। निरन्तर आकाशको एक छेउदेखि अर्को छेउसम्म मेघ गर्जिरह्यो, बिजुली चम्किरह्यो, झरी एकोरो परिरह्यो। कति दिन भइसकेको पानी एकछिन नबिसाई धेरीबाट खन्याए जस्तो परि नै रह्यो। बाहिर संसार पानी झरीले खुब रिजायो। यो अविराम गतिले परिरहेको झरीले बुढापाकाका मनमा 1956 विक्रम सम्बत सालको दार्जिलिङको पहिरोको सम्झना गरायो। यो पानीले गर्दा ठाउँ ठाउँमा पहिरो जान लाग्यो, जमिनबाट मूल फुटेर आयो। केही दिनपछि वर्षा थामिँदै गयो। एक बिहान दलबहादुरले बाहिर निस्केर गाई गोठतिर जाँदा पहिरोले राति गोठको आधा भाग लगेछ। तर वस्तु भयो भने केही भएनछन्। तैपनि अब गाईवस्तुको बिचल्ली हुने भयो। अब वर्षा थामिएपछि फेरि एउटा गोठ बनाउनु पर्ने थियो। दलबहादुर गम्भीर चिन्तामा पर्यो। गाई गोठको कारोबारले उसलाई नफाप्ने जस्तो उसले विचार गर्यो। अब के गर्नुपर्ने हो, कसरी घर संसार हेर्नुपर्ने हो, कसरी जहान छोराछोरी पाल्ने हो, यही फिक्री उसको मनमा भयो। बाबुले कमाइरहेको धन सम्पत्ति जग्गा जमिन केही थिएन। पहाडमा त दोलखामा आफ्नो जग्गा गाईगोठ सबै छन् रे भन्ने मात्रै सानामा बाबुका मुखबाट सुनेको थियो। पहाड खण्डका हलो कोदालो चलाउने गरिब अशिक्षित निर्धा प्राणीहरू प्रतिवर्ष आफ्नो मुलुक छोडी हजारौंको संख्यामा भारतवर्ष तथा बर्मा बस्छन्। मुगलान आई यहीँ बसोबास गरी जीविका चलाएर कालान्तरमा यहीँ रहिथाने भएर बस्छन्। प्रवासमा आएपछि उनीहरू फेरि मुलुक फर्कने मनै गर्दैनन्। जुन मुलुक गरिब छ, जहाँ आफूलाई सुख छैन, स्वतन्त्रता छैन, जहाँ केवल गरिब श्रमजीवीहरूको आत्माको क्रन्दन सुनिन्छ, जहाँ सभ्यताको तथा मनुष्यको राखो छैन, जहाँ दरिद्र आत्माको नग्न चित्र छ, त्यो मुलुकमा फेरि को फर्कन मन गर्छ? आफ्नो मुलुकको दरिद्रता सम्झेर उनीहरूको अन्तरात्मा झसङ्ग हुन्छ। आफ्नो मुलुक छाडी प्रवास बस्दा उनीहरूको कस्तो अवस्था थियो त्यो उनीहरू सम्झन्छन्। मुगलान पसेपछि उनीहरूका आँखा उग्रन्छन्, उनीहरूका विचार र दृष्टि पनि बदलिँदै जान्छन्। आज लाखौंको संख्यामा मुलुक छाडी मुगलान पस्ने जति दुखी प्राणी छन् तिनको आत्मकथा यही हो। दलबहादुरको बाबु पनि तिनै प्राणी मध्येको एकजना थियो। दलबहादुरको बाबुको नाउँ थियो हस्तमान। ऊ पहिले पहिले दार्जिलिङ आउँदा रेल बनेको थिएन, जिल्ला सडकहरू बनेका थिएनन्। घुम पहाडमा तिनताका दुई चारवटा घरहरू मात्र थिए। यतिको बाक्लो गाउँ उस बेला बनेकै थिएन। ठाउँ ठाउँमा विस्तृत जङ्गल फाडी त्यहाँ चिया कमान बनाउने, चियाको बोट रोप्ने तथा कुल्ली घर बनाउने ठिक काम गर्न ऊ आएको थियो। उसैको सम्मुख दार्जिलिङमा रेल बन्यो, पक्की सडक निर्माण भयो। हेर्दा हेर्दै घुम पहाड पनि बाक्लो गाउँ हुँदै गयो। मुगलान आएपछि फेरि उसलाई पहाड फर्कने मनै भएन। त्यसपछि बिहा गरेर ऊ घुम पहाड बस्यो। त्यहीँ दलबहादुर जन्मिएको थियो। परिश्रमी हुनाले त्यहाँ उसले आफू बस्ने घर बनायो, तर ऊ धेरै दिन बाँचेन। दलबहादुर 7 वर्षको हुँदा ऊ खस्यो। दलबहादुर सानैमा टुरो भयो। बाबु मरेपछि दलबहादुरले अनेक दुःख पायो। आमाले बडो दुःख गरेर छोरालाई बढाइन्, हुर्काइन्। आमाको जस्तो आदर्श छ, छोराछोरीमाथि उस्तै आदर्शको छाप बस्छ। दलबहादुरकी आमा अशिक्षित र गरिब भए पनि आदर्श थिइन्। लोग्नेको मृत्युपछि कहिल्यै कुनै परपुरुषको सम्झनासम्म मनमा राखिनन्। मरुन्जेलसम्म पनि लोग्नेलाई नै देवता सम्झेर मनमा नै उसको सेवा पूजा र भक्ति गरिरहन्। दलबहादुर केही ठूलो भएपछि 14 सालको लडाइँ सुरु भयो। ऊ जवान भइसकेको थियो। एक दिन ऊ 14 सालको धावामा गएको थियो। आज एक प्रकारले उसले आफ्नो जीविका राम्रै चलाइरहेछ, तर यो दुधको कारोबार छोडी अरू व्यापारतिर लाग्ने उसको विचार भयो। ऊ धेरै दिनसम्म गम्भीर विचारमा डुब्यो। आफूसित केही पुँजी अझै थियो, त्यसैले भने जस्तै एउटा चिया दोकान खोलेर बस्ने उसको विचार भयो। वर्षा त्यत्तिकै गयो। अब हिउँद लाग्यो, प्रकृतिले रूप फेर्दै गयो, चारैतिर संसार शुष्क हुँदै गयो, जाडो बढ्दै गयो। सूर्यको किरण दिनदिनै म्लान हुँदै गयो। टाढा टाढामा देखिने पहाडहरू तुवालोभित्र छोपिए, सडकहरू धुलाले भरिए, वारिपरि देखिने धुप्पीका रुखहरू पनि फुस्रा हुँदै गए। दिन धुम्मियो, घुम पहाडमा बिरालै घाम लाग्न थाल्यो। प्रकृति उराट लाग्दो भयो, चारैतिर संसार उदासीन देखियो। दलबहादुरले भने अझ आफ्नो विचार स्थिर गर्न सकेन। सन् 1939 साल लाग्यो। 39 साल लागेपछि फेरि संसारमा लडाईँको हावा चल्न थाल्यो। युरोपमा लडाईँ मच्चियो, लडाईँले संसार थरहरी भयो। संसारले अब फेरि दुर्दिनको समय अनुभव गर्ने दिन आयो। लडाईँ लागेपछि फेरि भर्ती खोलियो। पहाड बस्ती तथा कमानका नवजवानहरू डिपुमा गएर नाउँ लेखाउन थाले। अब लडाईँ आयो। यो विश्वव्यापी महासमरमा हाम्रा जवानहरू फेरि दावातिर लागे। यो लडाईँमा पनि हाम्रा नवजवानहरूले अनेक बहादुरी देखाए। एउटा सामरिक जातिको वीरताले संसारमा अमर नाउँ कमायो। युद्धको यो बल्दो आगो पश्चिमदेखि पूर्व जापानसम्म पुग्यो। लडाईँ झन्झन मच्छियो। यो प्रलयकारी लडाईँले संसारको नरसंहार गर्यो। सिङ्गापुरको पतन भएपछि त संसारमा ठूलो हाहाकार भयो। दिनदिनै लडाईँ बर्माको नजिकै आउन लाग्यो। शत्रुहरूले दिन प्रतिदिन आकाशबाट बम वर्षा गर्न थाले। यो बम वर्षाले बर्माको अनेक प्यागोडा घर अस्पताल नष्ट भए। बर्माको बासिन्दाको अब भागा भाग भयो। त्यहाँ पुस्ता दर पुस्तादेखि बसेका मानिसहरू लाखौंका संख्यामा थिए। गाईगोठ, खेतीपाती, व्यापार धन्दा गरेर कति पुस्तादेखि बर्मामा रैथाने भएर बस्ने अरू असंख्य परिवारहरू पनि थिए। बर्माभित्र लडाईँ पसेपछि त उनीहरू पनि आफ्नो आफ्नो ज्यान जोगाएर त्यहाँबाट भाग्न थाले। त्यो बेला कसैले यो मेरो धनसम्पत्ति भन्न पाएन। त्यो आतुरीमा कसैलाई तिनको माया पनि थिएन, बरु माया थियो आफ्नै ज्यानको। प्राण रक्षा गर्न सबै बर्मादेखि भागे। रङ्गुनको ठूलो दुर्दशा भयो। बर्माभित्र कतै शरण पाउने आशा थिएन। विद्रोह सुरु भयो, लुटपाट हुन थाल्यो। शान्ति देवीका काखमा तिन्जेल बसिरहेका बर्माका मानिसहरूमाथि कस्तो आपत परिआयो। कतिका घर झिटिमिटी स्वाहा भए, कतिका छोराछोरी स्वास्नी सब विच्छिन्न भए। जीवनभरि आफूले अखण्ड परिश्रम गरी पसिनाले कमाएको घरद्वार धनसम्पत्ति सब नाश भए। आफ्ना गाईवस्तु रुपियाँ पैसा कसैले साथमा लिएर आउन सकेन। सब त्यागेर अब बर्मादेखि भाग्नु पर्यो। बर्मा छोडेर मानिसहरू आसाम, बङ्गाल, नेपाल पस्न थाले। बर्माको पहाड, नदी, खोला नागेर पहाडै पहाड मानिस भागेर आए। यसरी भागेर आउँदा बाटामा कतै पानी नपाउने, कतै खान नपाउने, कति प्राणी त भोकले त्यसै बाटामा मरे, कतिले तिर्खाले छटपटाएर प्राण त्याग गरे। मानिसको कुदिन आयो। संसारमा कसैले सपनामा कल्पना नगरेको कुरो भयो। लडाईँले हाहाकार, अनिकाल, भोक, अत्याचार, रोग, देशान, मृत्यु चम्मै सोरेर फेरि संसारका अघिल्तिर राखिदियो। मानव जातिको संसारमा एक दिन फेरि यस्तो दुर्दशा भयो। कतिले आफ्ना छोराछोरी हराए, कतिले आतुरीमा जिउ जोगाउँदा भाग्दा उतै आफ्ना छोराछोरी छोडे, कतिले बाटामा बिरामी परेका आफ्ना जहान बालबच्चालाई पनि उतै छोड्नु पर्यो। के गरोस्, त्यो बेला कसैले आमा बाबु भनेन, छोराछोरी भनेन, ज्यान जोगाएर भाग्ने आतुरीमा मायाले कसैलाई अल्झाउन सकेन। कति नानीहरू टुहरा टुहरी भए, कति आमा बाबु सन्तानविहीन भए। संसारको इतिहासमा यो मानिस जातिको प्रलयकारी संहार र दुर्दशा मानव रक्तले कहिले नमेटिने गरी लेखियो। बर्मामा शान्तिपूर्वक जीवन बिताइरहेका नेपालीहरू लाखौंका संख्यामा थिए। आफ्ना बाबु बराजुका पालादेखि बर्मामा आई घरद्वार बनाई त्यही खेतीपाती गरी गाईवस्तु पाली बर्माको रैथाने भएर बस्ने नेपालीहरूको पनि यो लडाईँले बडो दुर्दशा भयो। बर्माभित्र लडाईँ पसेपछि त नेपालीहरू पनि बर्मा छाडेर भाग्न थाले। कति आसाम पसे औ कति दार्जिलिङ। यो लडाईँको बेला यसरी बर्माबाट भागेर आश्रयहीन मानिसहरू सिलिगुडी खरसाङ घुम पहाड तथा दार्जिलिङका स्टेसनतिर अलपत्र भएर बसेका देखिन्थे। घरदार छोडी प्राण लिएर परदेशमा आएपछि के लाग्छ, उनीहरूको विपद र दुर्दशा देखेर दार्जिलिङका मानिसहरूले उनीहरूको अनेक सहायता गरे। कति ठाउँमा स्वयंसेवक दल खडा गरेर उनीहरूलाई ठाउँ ठहरको बन्दोबस्त गरिदिए। अनेक प्रकारले सहायता गरियो। यही बेलाको कुरा हो, घुम स्टेसनमा पनि यसरी बर्माबाट भागेर आउने आश्रयहीन मानिसहरूको एक होल थियो। यही बेलाको कुरा हो, घुम स्टेसनमा पनि यसरी बर्माबाट भागेर आउने आश्रयहीन मानिसहरूको एक होल थियो। जाडोको दिन थियो, रेलबाट एक होल मानिसहरू त्यही घुम स्टेसनमा आइपुगेपछि ओर्ले। त्यो होलमा कति आइमाई केटाकेटी कति बुढापाका सम्मिलित थिए। ती नेपालीहरूले बर्मेली ढाँचाका लुगा लगाएका थिए औ बर्मेली भाषा पनि बोल्थे र रेलबाट ओर्लेपछि त्यही घुम स्टेसनमा एक दल भएर तिनीहरू बसे। त्यसपछि स्टेसनमा आफ्ना आफ्ना मालताल छोडेर कोही यताउति खानेकुरा किन्न गए, कोही त्यहाँ भारी रोगेर बसिरहे। त्यो होलमा एउटा निकै बुढो मानिस पनि थियो। जाडाले हो वा ज्वरोले बुढो थुरथुर काम्दै थियो। स्टेसनको प्लेटफर्मको एउटा बेन्चमा उबसिरहेको थियो। बुढाको जिउमा मैलो औ फाटिसकेको पुरानो खाकीको पल्टने ओभरकोट थियो। गोडामा पनि फाट्न लागेको रातो क्यानभासको जुत्ता र त्यसमाथि पट्टी भेरेको थियो। उसको टाउकोमा टोपी थिएन, चित्र भइसकेको रातो गलबन्दी चिउडामा फन्को मारेर टोपी जस्तो बनाएर टाउको भेरेको थियो। बुढो उदास अनुहार लाएर बेन्चमा एक्लै बसिरहेको थियो। कार्यक्रम श्रुति सम्वेगमा अहिले तपाईँले सुनिरहेको वाचन लैनसिंह बाङ्देलको उपन्यास मुलुक बाहिरको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो तापलेजुङ, झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम, इटहरीको सप्तकोशी एफएम, विराटनगरको रेडियो पूर्वेली आवाज, धरानको विजयपुर एफएम, रेडियो तेह्रथुम, भोजपुरको रेडियो चोमलुङमा एफएम, सिन्धुलीको रेडियो सहारा, रेडियो बर्दिवास, सर्लाहीको रेडियो एकता, डुकडुकी एफएम र मुक्तेश्वर एफएम, रौतहटको नुन्तर एफएम, रामेछापको रेडियो तीनलाल, खोटाङको हलेसी एफएम, दोलखा जिरीको रेडियो हिमाली, नुवाकोटको रेडियो त्रिशुली र रेडियो जाल्पा, काभ्रे दुलीखेलको रेडियो सेफर्ड, मकवानपुरको हेटौँडा एफएम, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रुकुमको रेडियो सिस्ने, पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर, पोखराको रेडियो तरंग, तनहुँको रेडियो भानुभक्त, रेडियो ढोरबाराही, रेडियो बन्दीपुर र स्मार्ट एफएम, गोर्खाको गोरखकाली एफएम, बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटवलको रेडियो रिपब्लिक, गुल्मीको रेडियो रेसुङ्गा, कपिवस्तुको रेडियो बुद्ध आवाज, रेडियो कोवलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, दैलेखको ध्रुवतारा एफएम, कैलाली टिकापुर र गोलरियाको फुलबारी एफएम, कैलाली एफएम, दाङको रेडियो प्रकृति एफएम र नयाँ युग एफएम, अछामको रेडियो रामा रोशन, सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम, बैतडीको रेडियो सनशेर, दार्चुलाको नयाँ नेपाल एफएम, हुम्लाको रेडियो कैलाश, जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज लैनसिंह बाङ्देलको उपन्यास मुलुक बाहिरको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ।
सावरिया
बेलुका साँझ परुन्जेलसम्म बुढो कतै चलेन, झोक्रिएर त्यहीँ बसिरह्यो। साँझ परेपछि औधी जाडो भयो, घुम पहाडको हावा मुटुसम्म पुग्छ। बुढो त्यहाँ बस्न नसकी बेन्चदेखि उठेर आफ्नो लौरो टिपेर सडकतिर आयो। केही बेरसम्म त्यहाँ उभिएर बुढाले चारैतिर हेऱ्यो, परतिर एउटा चिया पसल थियो, बुढो त्यतैतिर गयो। त्यसबेला झमक्क साँझ परेको भए तापनि चारैतिर बिजुली बलिरहेको थियो। बुढो चिया दोकानको अघिल्तिर पुगेर बाहिरपट्टि निकै बेर चुप लागेर उभिरह्यो। रात्रिको चिसो फुइँकी र बतासको आघातले बुढो थुरथुर कामिरह्यो। त्यो उत्कट जाडाले बुढाको प्रणान्त भइरहेको थियो। तैपनि कुन्नी के विचार गरेर बुढो बाहिर जाडामा नै उभिएर निकै बेर चिया पसलभित्रका मानिसहरूलाई हेरिरहेको थियो। त्यहाँ त्यो चिया पसलभित्र मानिसहरू तातो तातो चिया खाजा खाइरहेका थिए। त्यो चिया पसलमा एउटी भर्खरकी तरुणी ठिटी पनि थिए, त्यही यता र उता काम गर्दै चिया बेच्न लागेकी थिए। त्यसबेला त्यहाँ एक होल गोर्खा पल्टनका भर्तीवाल ठिटाहरू पनि थिए। ती पल्टनी ठिटाहरूसित कुरा गर्दै हाँस्दै त्यो तरुणी काम गरिरहेकी थिए। यी भर्तीवाली ठिटाहरू पनि नाना प्रकारका कुरा गर्दै गफ गर्दै औ बेला बेलामा त्यो तरुणीलाई पनि जिस्काउँदै खानेकुरा खाइरहेका थिए। त्यो ठिटी गफ गर्दै हाँसेको चर्को स्वर टाढैबाट स्पष्ट सुनिन्थ्यो। चिया पसलको बाहिरपट्टि उभिएर बुढो धेरै बेरदेखि यो हेरिरहेको थियो। ती भर्तीवाली ठिटाहरू चिया खाजा खाएर निस्केपछि बुढालाई पनि चिया खाने मन थियो र ऊ दोकानको सिँढीमा उक्लियो। त्यसपछि चिया पसलभित्र पसेर ऊ एउटा बेन्चमा बस्यो। चिया दोकानकी तरुणी आफ्नै लहरमा काम गर्न लागेकी थिए। केही बेरपछि त्यसको नजर बुढामाथि पर्यो र काम गर्दा गर्दै त्यो उठेर बुढाको छेउमा आएर उसलाई राम्ररी हेर्न लागे। बुढाको अनुहार अत्यन्त टिठ लाग्दो थियो। जाडाले सुकिसकेका उसका दुवै शुष्क ओठ काम्दै थिए। बुढो दुवै हात काखीमा घुसारेर बसिरहेको थियो। त्यो ठिटीले बुढाको शिरदेखि गोडासम्म राम्ररी हेरे। बुढाको मायालाग्दो मुख र दीन अवस्था देख्दा त्यसको हृदय विङ्गलित भयो। बुढालाई हेरेर कोमल स्वरले सोधी, तपाईँ बर्माबाट आउनुभएको होइन? बुढाले टाउको उठाएर त्यसको अनुहारमा हेर्दै भन्यो, हो बर्माबाट आएको। त्यो तरुणी अझै उभिरहे। त्यो आफ्ना दुवै हात मजेत्रोभित्र घुसारेर बुढाको सम्मुख आएर बेन्चमा थपक्क बसी। त्यसपछि सोधी, तपाईँको कोही चिनेको मान्छे आफ्नो यहाँ छैन? बुढाले टाउको हल्लाएर भन्यो, छैन। बुढाको कुरा सुनेर त्यो तरुणले चुकचुक गर्दै फेरि भने, कठै बरा किन परतिरको गाउँमा जानु भएन? उतातिर गए कसैले बास त दिँदो हो। बिचरा बुढो मान्छे त्यसमाथि पनि परदेशमा नौलो हुनुहुन्छ। बुढो उदोमुन्टो लाएर त्यसको कुरा सुनिरह्यो। त्यस ठिटीको कति मायालाग्दो बोली, कति सहानुभूतिले भरिएको त्यसको हृदय। बुढाले टाउको उठाएर त्यसको मुख पुलुक्क हेऱ्यो। त्यति भएपछि अरू केही कुराकानी नगरी त्यो ठिटी उठेर पान्छा कोठामा पसी। एकछिनपछि गिलासमा तातो तातो चिया रोटी र भुटेको मासु लिएर आई र बुढाको सम्मुख थपक्क राखिदिए। त्यो देखेर बुढो केही अन्कन आयो। कति अचम्म मानेर त्यस तरुणलाई हेरिरह्यो उसले। आफूसित भने पाकेटमा दुई चार आना बाहेक धेरै पैसा थिएन र बुढो अन्कनाइरह्यो। त्यो तरुणीले मायालाग्दो गरी स्फोट स्वरमा भने, खानुहोस् न बाजे खानुहोस्, पैसा दिनु पर्दैन। त्यति भनेर त्यो छिटी हातमा उनको धागो र काँटा लिएर बाँकी रहेको स्वेटर बन्न लागि। बुढो तातो चिया रोटी र भुटेको मासु बिस्तार बिस्तार खान थाल्यो। कति दिनको भोकले बुढो मर्न लागेको थियो। उसको अनुहार अत्यन्त म्लान र कालो देखिन्थ्यो। खानेकुरा सबै खाइसकेपछि बल्ल उसको जिउमा तरान आयो। खाइसकेपछि केही बेरमा बुढो उठ्यो। जाने बेलामा बुढो त्यो तरुणी ठिटीका सम्मुख आएर उभियो र उसले त्यसलाई हेरेर कोमल कण्ठले भन्यो, नानी म जस्तो बुढो मान्छेलाई तिमीले आज यसरी टिठ्याएको म कहिले बिर्सने छैन, कहिले बिर्सने छैन। त्यो तरुणीतिर हेर्दै बुढो हाँसिरहेको थियो, तर उसका आँखादेखि भने कृतज्ञताको आँसु पनि बगिरहेको थियो। त्यो तरुणीको मुखमण्डल आनन्द र प्रसन्नताले दीप्त भयो। बुढातिर पनि नहेरी आफ्नै सुरमा स्वेटर बुन्दै भनी, आजकल यसरी बर्माबाट भागेर आउने मान्छेहरू सधैँ देखिन्छन्, के गर्नु, बिचराहरूको विपद र बिल्लीबाट देख्दा मेरो त साह्रै चित्त फाटेर आउँछ बाजे। कतिजना त यही चिया दोकानमा चिया खाजा खान आउँछन्, पैसा हुनेले त किनेर खान्छन्, बरा पैसा नहुनेले के खान्छन्। तैपनि कसै कसैलाई म एकमुठी चिया पानीसम्म त खुवाएर पठाउँछु। भोक र तिर्खा भनेको सबैको एउटै त हो नि बाजे। बुढो दोकानदेखि बाहिर निस्कन लागेको थियो तर कुरा गर्दा गर्दै त्यत्तिकै थामियो। त्यस ठिटीले बुढालाई फेरि सोधी, अब कतातिर जानुहुन्छ बाजे? बुढाले त्यसको केही पनि उत्तर दिएन। एकछिनपछि घोरिएर भन्यो, अब परतिर स्टेसनमा गएर रात काट्नु पऱ्यो, लौ त नानी म जाउँ है। त्यति भनेर उस सिँढीमा ओर्न लागेको थियो। त्यस चिठीले अचम्म मान्दै सोधी, स्टेसनमा? ओहो, यस्तो जाडोमा त्यहाँ कसरी रात काट्नुहुन्छ बाजे? जाडोले त मर्नुहुन्छ. बुढोले भन्यो, निको छ नानी, खान पाइहालेँ. अब रात काट्नसम्म पाए मलाई भइगयो नि. त्यो तरुणीले टिठलाग्दो कण्ठले आग्रह गर्दै भने, होइन, आज त यहीँ आएर बास बसे पनि हुन्छ. अब पसल पनि एकछिनपछि थुन्छु बाजे, तपाईँ यहाँ आएर बास बसे हुन्न? बुढाको अनुहार उज्यालो भयो. एकछिन विचार गरेर उसले भन्यो, ल हुन्छ त, मेरो सानो पोको पर स्टेसनमा छोडेको छु, लिएर आउँछु. आज यतै बास बस्नु पर्यो. नानी, तिमीले आज मलाई पेटभरि खान पनि दियौ, बास पनि दियौ. तिमीलाई म बुढाको आशिक लागोस्, तिम्रो आयु लामो होस्, तिम्रो भलो होस् बाबै. बुढो गुनगुनाउँदै सिडीबाट ओर्लेर स्टेसनतिर लाग्यो. केही बेरपछि ऊ आफ्नो सानो पोको लिएर आयो. तरुणी आफ्नो कामधन्दा शेष गरेर पसल बन्द गर्न लागि. त्यसपछि चिया पसलका बस्ने बेन्चहरू जोडेर बुढालाई सुत्ने पलङ जस्तो बनाइदिए. आफू चाहिँ निकै बेरसम्म भान्सा कोठामा अल्याङ टल्याङ गरिरहे. रात निकै बितिसकेको थियो. बाहिर शून्यमा चारैतिर उदास लाग्दो बिजुली बलिरहेको थियो. चारैतिर चकमन्न थियो. जाडाले बाहिर संसार ठिराइरहेको जस्तो लाग्थ्यो. सुत्न जान लाग्दा एकचोटि त्यो तरुणी कोठामा देखा परि. त्यसै बेला बुढाले सोध्यो, नानी खै, यहाँ त तिमी मात्रै रहेछौ, तिम्रो आमा बाबु छैनन्? त्यो ठिटीले बुढाको कुरो उस्तो वास्तै नगरी भने, छन्, घरमा आमा छन्, जेठा बा छन्, नानीहरू पनि छन्। बुढालाई के सोध्ने मन थियो, तर त्यो तरुणी कुरा गर्दा गर्दै रात धेरै बित्यो भने सुत्न गइहाली. बुढो ओछ्यानमा एक्लै लडिरह्यो, तर उसलाई रातभरि निद्रा लागेन. जीवनका अनेक घटनाहरू बुढाले स्मरण गरिरह्यो, किनभने बुढो आफै माइला भुजेल थियो. रातभरि माइला भुजेलले आफ्नो अतीतको जीवन कथा सम्झिरह्यो. अघि 18 वर्ष अघि माइला भुजेल कस्तो हृष्टपुष्ट र खाइलाग्दो मानिस थियो. त्यसबेला उसको शरीरमा कस्तो बल थियो. अर्धवयस्क भए पनि ऊ कति फुर्तिलो थियो. अब त ऊ बुढो भएको छ. अनुहार अङ्गार जस्तो कालो भएको छ. कपालका केस सेतै फुलेका छन्। गाला चाउरी परेका छन्। आँखामा अघिको जस्तो ज्योति छैन. जिउमा अहिले फाटेको लुगाबाहेकहरू केही पनि छैन. कति वर्ष अघि जीवनमा एक दिन रिसको आवेगमा आफ्नो स्वास्नीलाई उसले कुट्नसम्म कुटेर मृत पाए अवस्थामा छोडेको थियो. त्यति गरेपछि आफू चाहिँ घरबाट निस्केर मधेसतिर लागेको थियो. मधेसतिर केही दिन बस्यो. त्यसपछि ऊ कलकत्तातिर हिँड्यो. कलकत्ता पनि ऊ धेरै दिन बसेन. त्यहाँ अलिक दिन बसेर रमिता हेऱ्यो, डुल्यो. त्यसपछि फेरि ऊ आसामतिर गयो. आसाममा केही व्यापार गर्ने उसको मन थियो. गुवाहाटीमा उसले काठ दाउरा बेच्ने काम गर्थ्यो. त्यहाँ पनि केही भने जस्तो भएन र ऊ सिलाङमा आएर फाँसी बजारमा बस्यो. त्यहाँ केही दिन त्यसै ऊ रङ्गेली हिँड्यो. आफूसित पैसा छन्जेल माइला भुजेललाई केही वास्ता भएन. आफूसित भएको केही पुँजी पनि सकिँदै गयो. सिलाङमा उसले केही ठिका बिगाको काम खोजेर पनि गर्यो. उसले त्यहाँ निकै दुःख पनि पायो. रहँदा बस्दा उसले बर्मा जाने दुई चारजना गोर्खाली सिपाहीहरूलाई भेट्यो. उसले उनीहरूसित चिनापर्ची गरेर आफू पनि उनीहरूकै साथ लागेर एक दिन बर्मातिर हिँड्यो. एउटा नयाँ मुलुकमा पुगेर अब भुजेलले नोकरी गरेर केही पैसा कमाउने विचार गर्यो. रङ्गुनमा पुगेर उसले काम खोज्यो, तर भने जस्तो काम पाएन. आखिरमा केही दिनपछि उसले त्यहाँको ठुलो बर्मा सेलको तेल कम्पनीमा दरबानको काम पायो. अब उसले त्यहीँ दरबानी काम गर्न थाल्यो. यो तेल कम्पनीमा पश्चिम नेपालबाट आउने धेरै गोर्खालीहरू पनि दरबानी काम गरेर कति वर्षदेखि बर्माकै रैथाने भएर बसेका रहेछन्। उनीहरूको उठबस, बोली वचन र पहिरन पनि बर्मेली ढाँचाकै भइसकेको रहेछ. दिनभरि लोग्ने मानिसहरू दरबानी काम गर्छन्। स्वास्नी मान्छेहरू चाहिँ घर घरमा रक्सी बनाउँछन्। बेलुका भएपछि गोर्खालीहरू थुप्रिन्छन्, रक्सी खान्छन्, तास चुवा खेल्छन्। त्यहाँका स्वास्नी मान्छेहरू पनि पुरुष सरह रक्सी खान्छन्, तास चुवा खेल्छन्। दूर प्रदेशमा छाडा भएका यी नेपालीहरूले आफ्नो जन्मगत सभ्यता, संस्कृति र आहार विहार सबै दिन प्रतिदिन बिर्सन लागेका थिए. त्यहाँको वातावरण नै त्यस्तो थियो. तर दूर देशमा अन्य विदेशीहरूका संसर्गमा रहेर पनि ती गोर्खालीहरूले कहिल्यै उँभो लाग्ने मति लिएनन्. माइला भुजेल अब बर्मामा बस्न थाल्यो. ती गोर्खालीहरूका सहवासमा बसेर उसले केही आत्मोन्नति गर्न सकेन, पैसा कमाउन पनि सकेन. उसका आशा र उमङ्ग सबै विनष्ट भए. ऊ जति पैसा कमाउँथ्यो त्यो सबै तास र जुवा खेलेर उडाउँथ्यो. पहिले पहिले त ऊ उति रक्सी खाँदैनथ्यो, तर अधोगति भएका सम्प्रदायमा बसेर उसले पनि खुब रक्सी खान थाल्यो. त्यसपछि त उसको जीवनको राम्रै पतन भयो. बर्मामा बस्दा उसलाई कहिलेकाहीँ घरको सम्झना हुन्थ्यो. त्यस बेला भने ऊ स्वप्नबाट भ्युजे जस्तो हुन्थ्यो र ऊ धेरै बेरसम्म झोक्रेर सोचमा परिरहन्थ्यो. तर कहिले उसलाई घर फर्कने प्रेरणा भएन. म कहाँ थिएँ, कस्तो थिएँ, अहिले कहाँ छु, के भयो भनी सम्झदा उसलाई स्वप्न जस्तै लाग्थ्यो. उसको जीवन रूपी आकाश सधैँ मेघाच्छन्न भइरह्यो. त्यहाँ कहिले फेरि घाम लागेन, कहिले फेरि त्यो नैराश्यको मेघ त्यहाँदेखि सरेन. समय बित्न लाग्यो। उसले आफ्नो घर संसार सबै बिर्स्यो, तर कहिलेकाहीँ उसलाई आफ्नो छोरी रूपाको सम्झना हुन्थ्यो। त्यसको स्मरणले उसको हृदय आर्द्र हुन्थ्यो। कसैको सानी छोरी देख्दा उसलाई आफ्नै छोरीको सम्झना हुन्थ्यो। त्यसबेला उसको मनमा बडो दुःख लाग्यो, तर आफ्नी स्वास्नीप्रति भने उसको मनमा घृणा थियो, अशेष घृणा। आफ्नी स्वास्नीको कुरा सम्झिँदा उसको हृदयमा क्रोध, अशान्ति, आत्मग्लानि र क्षोभ हुन्थ्यो। यसरी कति वर्ष बित्यो। माइला भुजेलको जीवनको लक्ष्य, उद्देश्य, सिद्धान्त सबै क्षीण भएर गए। जीवनमा अब पैसा कमाउला, केही उन्नति गरौँला भन्ने आकांक्षा र उत्साह सबै हराए। आत्महारा जस्तो भएर जस्तो जस्तो परिस्थिति आउँछ उसै उसै गर्यो। जता जता जीवन स्रोतले बगायो, उतै उतै नै स्वेच्छापूर्वक निश्चल भएर बगिरह्यो। उसको हृदयको जुन कालो छाप थियो त्यो कहिल्यै मेटिएन। यसरी रहँदा बस्दा माइला भुजेल एक दिन फेरि कुदिनको चक्रमा पस्यो। काम गर्दा गर्दै उसलाई औलो ज्वरोले भेट्टायो। परदेशमा अब 10 सालै उसलाई छोयो। धेरै दिनसम्म ऊ बिरामी भयो, पछि काला ज्वरोले पनि भेट्टायो। दिनदिनै उसको अवस्था बिग्रदै गयो, उसको बाँच्ने केही आशा रहेन। तर परदेशमा भए पनि साथमा आफ्ना स्वजाति मानिसहरू थिए, धर्म सम्झेर उनीहरूले पनि उसको स्याहार सम्भार गरेछन्। 6 महिनासम्म उसले त्यो दुःख र विपद भोगिरह्यो। बल्ल त्यसपछि ऊ जाति हुँदै गयो, तर उसको अनुहारको रूप रङ्ग अर्कै नै भयो। काला ज्वरोले गर्दा उसको अनुहार जम्मै कालो भयो, उसका दुवै आँखा भाँसिए, जिउडाल र छाला भयो, गाला खोप्चिए, हाडै हाडको शरीर भयो। उसको उमेर जति नढल्केको भए पनि उसलाई छिट्टै बुढेसकालले समात्यो। अघि माइला भुजेललाई हेर्ने मान्छेले अहिले माइला भुजेललाई हेर्दा त्यही माइला भुजेल हो भनी चिन्न पनि सक्दैनथ्यो। मानिसको जीवनमा कहिलेकाहीँ यस्तै घोर परिवर्तन पनि हुँदो रहेछ। जीवनमा यत्रो परिवर्तन किन भयो सो उसको हृदयले मात्र बुझ्थ्यो, तर बाहिर संसारमा कसैलाई उसको जीवन कथा थाहा थिएन। छ महिनासम्म रोग बोकेर उसको शरीर दुर्बल र क्षीण भइरहेको थियो। कतै हिँडुल गर्दा पनि हरेस खान्छ। उसको शरीरमा अघि जतिको बल पनि छैन, फुर्ती पनि छैन। शारीरिक दुर्बलताले गर्दा उसको हृदय पनि कमजोर भएको छ। दिन बित्न लागे। यसै बेला फेरि संसारमा लडाईँको हावा चल्यो। सम्पूर्ण संसार विश्वव्यापी लडाईँले थरहरी भयो, चारैतिर हाहाकार मचियो। दिनदिनै बर्माको नजिकै लडाईँ आउन थाल्यो। मानिसका मनमा आतंक र डर पसे। एक दिन त राति शत्रुका हवाई जहाजले रङ्गुन सहरमाथि आक्रमण गरे। साइरेन बज्यो, समस्त रङ्गुनवासी सेल्टर र ट्रेन्च मुनि लुके, कता कता भागे। निस्तब्ध रातमा दुश्मनले खसाएको बमको आवाज चारैतिर सुनियो, सहरै थर्कमान भयो। केही बेरपछि अल क्लियर साइरेन बज्यो, फेरि शान्ति भयो, तर चारैतिर हाहाकार मात्र थियो। रङ्गुनका सहरवासीले कहिले पनि शत्रुको यस्तो बमवर्षा अनुभव गरेका थिएनन्। सबैलाई सपना जस्तो लाग्यो। त्यसपछि त रातै पछि शत्रुहरूले आक्रमण गर्न थाले। शत्रुका हवाई जहाजबाट खसाइएका बमले रङ्गुन सहरका अट्टालिका, घर, मन्दिर, पेगोडा, भवन, अस्पताल, पोर्ट सबै चकनाचुर हुन थाले। कैयौँ मानिसहरू मारिए। अब रङ्गुन सहर छाडेर मानिसहरू धमाधम भाग्न थाले। जति जति रङ्गुनको अवस्था बिग्रदै गयो उति उति मानिसहरू आत्तिन थाले। अब रङ्गुनको त के कुरा, सारा बर्माका आदिवासीहरू आफ्ना आफ्ना घरद्वार धन सम्पत्ति छोडेर भाग्न थाले। आफू काम गरेको बर्मा सेलको तेल कम्पनी छोडेर माइला भुजेल पनि आफ्ना साथीहरूको साथ लागेर भाग्यो। पेगुसम्म त उनीहरू रातारात गरी भागेर आए। पेगुदेखि बल्ल रेल भेट्टाएर माण्डलेसम्म आए। उहाँदेखि फेरि उनीहरूले जङ्गलै जङ्गलको बाटो हिँडेर आउनु पर्यो। कति दिन भोकै हिँडे, कति ठाउँ राति त्यसै जङ्गलमा बास बसे। उनीहरूको एउटा गट्ठा थियो, त्यहाँ 2-4 जना केटाकेटी औ स्वास्नी मान्छेहरू पनि थिए। बाटोमा एक ठाउँ उनीहरूले नेपाली मिलिटरी ड्राइभरहरूलाई भेट्टाए। ती बिचराहरूले पनि आफ्नो स्वजाति भनेर तिनीहरूलाई सरकारी गाडीमा हाली 70-80 माइलसम्म त पुर्याइदिए। त्यसै गरी कहिले पैदल, कहिले मोटर, कहिले रेल गर्दै तिनीहरू पार्वतीपुरसम्म आए। त्यहाँ आइपुगेपछि बल्ल उनीहरू जसोतसो गरी फेरि सिलगढी स्टेसनसम्म आए। सिलगढीमा बर्माका धेरै अरू आश्रयहीन मानिसहरू पनि थिए। त्यहाँसम्म आइपुगेपछि माइला भुजेलका साथीहरू कोही उतै बसे, कोही दार्जिलिङतिर आए। माइला भुजेल पनि उनीहरूसितै दार्जिलिङतिर लाग्यो। यसै गरी अनेक विपद, दुःख र दुर्भिक्ष सहन गर्दै आज ऊ फेरि घुम पहाड आइपुगेको छ, 18 वर्षपछि। त्यहाँ मानिसले अब माइला भुजेललाई नचिन्लान् अथवा उसलाई बिर्सि पनि सकेका होलान्। उसलाई चिन्ने मानिसले उसैलाई भेट्यो भने पनि अब त ठिम्म्याउन नसक्ला। 18 वर्षभित्र उसको जिउडाल, रङ्गरूप, लुगाफाटा अर्कै थियो। अहिले त ऊ बुढो भएको छ। काला ज्वरले गर्दा उसको अनुहार बेग्लै भइसकेको छ। आज फेरि यतिका वर्षपछि आफू बसेको ठाउँ घुम पहाडमा आइपुग्दा उसको हृदय कस्तो भयो होला। सबैका सम्मुख मुख देखाएर हिँड्न डुल्न पनि उसलाई शरम लाग्छ। कसैलाई म अघिकै माइला बुझेलौँ भनी सुनाउनु पनि लाज भयो। अब कसरी दुनियाँका मुखेन्जी आफू फेरि त्यही ठाउँमा आई मुख देखाएर हिँड्ने, संसारमा कसरी आफ्नो आत्मकथा सुनाउने, आफ्नी स्वास्नी र छोरी अझै बाँचेका छन् कि मरिसके सो पनि उसलाई केही थाहा छैन। त्यो कुरा कसैलाई सोध्ने पनि अहिले उसको साहस छैन। उसले मनमा नै अनेक थरीका कुरा विचार गरिरह्यो। मेरो अघिको गाई गोठ सबै के भइसक्यो होला, गाईवस्तु घरद्वारको के गति भएको होला, त्यहाँ गाउँछिमेकीले मलाई के भन्दा हुन्, मेरो विषयमा कति नराम्रा कुरा गर्दा हुन्, अहिले गाउँछिमेकमा कसरी मैले मुख देखाउनु, हे भगवान् म यो ठाउँमा फेरि किन आएँ होला। दलबहादुर मधेसबाट फर्क्यो कि फर्केन, अहिले ऊ मरिसक्यो कि बाँचेकै छ, मेरी छोरी रूपा ठुली भएकी होली, आमा छोरी त पहाड फर्के होलान्, औ शेरबा बुढो। आफ्नो पूर्वकृत्य सम्झेर माइला भुजेलको हृदयमा दुःख र ग्लानी भइरह्यो। दीर्घकालपछि आज उसको हृदयमा साह्रै पश्चाताप लाग्यो। तर के गर्न सक्थ्यो र, आफ्नो जीवनका आशा उमङ्ग जोश उत्साह सबै उसले हराइसकेको थियो। जीवनका दिनहरू बितिसकेका थिए, अब जीवनको अन्तकालमा भएछ भने छोरीको खोज गर्ने, पहाड फर्केका रहेनछन् भने छोरीलाई एकपल्ट भेटेर छोरीको मुख हेरेर मर्ने उसको मन थियो। आज उसको मनमा अनेक तर्क वितर्क भइरहे। उसलाई आफ्नो जीवनका कुरा सम्झदा बडो नराम्रो लाग्यो। जीवनका दिनहरू उसले सम्झ्यो फेरि पहाडको कुरा, अरुण खोला वारिपारि वनमा गाई चराएको, वन डुलेको, आफू तन्नेरी छँदा मोज गरेको, हाँसेको खेलेको, फेरि आफ्नो मुलुक छोडी मुगलान पसेको, टिस्टातिर आरा काटेको, कति वर्ष अघिको कुरा। एक रात एक दिन राति रणेली म्याउचीलाई टिस्टा पुलको डेराबाट कर लाएर उठाएर ल्याएको थियो। माइला भुजेलको मनमा अहिले त्यो कुरा पनि सम्झना आयो। रने साईलाई किन पल्टनतिर हिँड्यो, त्यसपछि चोक बजारमा धेरै वर्षपछि भेटाउँदा मसिनीले आफ्नो दिदीको विषयमा कुरा गर्दा किन त्यसको मुख रातो भयो, अब किन त्यो झस्क्यो। एक दिन म्याउचीले बुनेको खाडीको पटुकाले आफ्नो घाँटीमा पासो लाएर किन त्यो झुन्डिएर मर्यो। उसको मनमा आज शङ्काका धमिला बादलहरू उडिरहे। तर अहिले न रने संसारमा छ न म्याउची। उसको मन कहिले पहाड, कहिले टिस्टा, कहिले मधेस, कहिले बर्मा पुग्छ। उसका मनमा रने, टिस्टा खोला जङ्गलको डेरा, म्याउची, खालिङ बुढो, यी सबै दृश्य चलचित्र जस्तो फटफट आइरहन्छन्। तर कति दिन अघिका कुराहरू हुन् उनी। दुःखले पश्चातापले उसको हृदय विदीर्ण भयो। रातभरि आँसु बगाउँदै ऊ लडिरह्यो। तर के लाग्छ र, मानिसले बितिसकेपछि भइसकेपछि आँखा देखेर जीवनका ती बितिसकेका घटनाहरू उसले रातभरि सम्झिरह्यो। आज जाडाको शून्य रात उसलाई झन् शून्य लाग्यो, अनि केही बेरपछि भुक भुक उज्यालो पनि हुँदै गयो। श्रुति सम्वेगमा यतिन्जेल तपाईँ मुलुक बाहिर उपन्यासको वाचन सुन्दै हुनुहुन्थ्यो। यो वाचनसँगै आजलाई श्रुति सम्वेगको समय सकिँदैछ। कार्यक्रमबारे तपाईँका सल्लाह, सुझाव वा प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। इमेलका लागि shrutiआई श्रुति @unn.com.np। हवस् त, अर्को साता लयनसिंह बाङ्देलको उपन्यास मुलुक बाहिरको अन्तिम श्रृङ्खला लिएर आउनेछौं। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्री।